यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा चारजनाको मृत्यु, नौजना घाइते। वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित। भारतका प्रधान सेनापति जनरल धीरज सेठ काठमाण्डुमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी प्रदान गर्नुहुने। आजदेखि सम्बन्धित विक्रेताबाट ग्यास खरिद गर्न नेपाल आयल निगमको आग्रह। नागपञ्चमी पर्व आज परम्परा अनुसार निगम नागको पूजा अर्चना गरी मनाइँदै र इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाग्यो।
घरमा टिभी हेर्नुहोस् वा इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ आसपासमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुरिँदा 54 वर्षीय ओमासिंह खत्री, 75 वर्षीय रति खत्री, 70 वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको हो। पुरिएको अवस्थाबाट खोज तथा उद्धार क्रममा 3 जनाको शव निकालिएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज स्थित मेडिकल कलेजमा मृत्यु भएको हो। शनिबार साँझ 6 बजेपछि लेदो सहितको पहिरोमा परि उनीहरू पुरिएका थिए। पहिरोमा परि सोही गाउँका 60 वर्षीय रामबहादुर साई, 45 वर्षीय सिद्धि बहादुर कामी, चिसापानीकी 57 वर्षीय भद्राकली कार्की, 58 वर्षीय कमला कार्की, 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई, 45 वर्षीय सुन्तली चन्दारा, ओडा नम्बर 1 डौरी काँडाका 45 वर्षीय मनवीर चन्दारा, 16 वर्षीय मनिषा बिक, 47 वर्षका वर्षीय मोतीकला बिक घाइते हुनुभएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका 5 जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने रामबहादुर र भद्राकलीलाई जाजरकोट अस्पतालमा प्राथमिक उपचारपछि नेपालगंज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले बताउनुभयो। उहाँका अनुसार घाइते भएका 10 मध्ये 3 जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। करिब 1 दर्जन बढ़ी घर पहिरोले क्षति पुर्याएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको मनसून प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसूनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसून प्रतिकारी कमाण्ड पोस्टले खोज उद्धार, राहत तथा पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ। त्यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुननिर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढ़ाउन पनि निर्देशन दिएको छ। हिमाली तथा पहाड़ी क्षेत्रमा लगातारको वर्षाका कारण जमीन गलेर पहिरोको जोखिम थप बढ़ेको भन्दै बैठकले सर्वसाधारणलाई मनसून अवधिभर उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र संखुवा सभाका सड़क प्रभावित भएका छन्। भोजपुर 5 बोखिममा बाढ़ीका कारण मध्यपाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम 9 राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने वैकल्पिक सड़कबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। संखुवा सभाको भोटखोला 3 सिर्खेक डाँडामा बाढ़ीका कारण खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। काभ्रे प्लाञ्चोकको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जी बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी बेलुका 6 देखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा भीमफेदी कुलेखानी पाखेल हुँदै काठमाडौँ जोड्ने सड़कमा पनि रातीको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी 2 कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनीको राजमार्ग अवरूद्ध भएको छ। रसुवाको उत्तरगया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याफ्रुवेसी सड़क खण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशमा पनि पहिरोले प्रमुख सड़क प्रभावित भएका छन्। बागलुङको जयमेनी बेल बगरमा कालीगण्डकी करिडोर तथा तल्लो बाद्रेमा बागलुङ बेनी सड़क खण्ड एकतर्फी सञ्चालनमा छ। लमजुङको मर्स्याङदी 4 रामबजारमा पहिरोका कारण बेसीसर मनाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। मुस्ताङको थासाङ 4 कैकु खोलामा बेनी जोमसुम सड़क खण्ड एकतर्फी सञ्चालनमा रहे पनि म्याग्दीको अन्नपूर्ण 3 रूपसेमा सोही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। कर्णाली प्रदेशमा रूकुम पश्चिमको 8 बिस्कोट 6 रिगेगाड खोलामा बाढ़ी आएपछि भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यसअघि पनि वर्षाका कारण कर्णालीका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीले यातायात प्रभावित हुँदै आएको छ। बागलुङको निसीखोला गाउँपालिका 2 धारा टोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला 2 वडाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर कोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्कने, छानो उक्कने, घर चर्किने लगायतका क्षति पुगेको बताउनुभयो। नेपाली कंग्रेस संस्थापन इतरको 3 दिने राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्ष सहित हिजो सम्पन्न भएको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा शुरू भएको सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख गरिएको छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरिएको छ। त्यस्तै सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा उमाकान्त चौधरी, सीता राणा र मीनबहादुर विश्वकर्मा तथा दीपक प्रसाद कुइकेल रहेको समितिलाई दिइने निष्कर्ष पनि सम्मेलनले गरेको छ। को समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो। पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डाक्टर शशांक कोइरालाले सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गरेको छ। कार्यक्रम अन्तर्गत पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष सम्वादमा आउनुपर्नेछ। रासपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भूमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसी पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सघन छलफल हुनेछ। नागरिक, सरकार, मन्त्री, व्यवस्थापिका, सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको सचेतक परियारले बताउनुभयो। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाबदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदान प्रदान गर्ने लक्ष्य रहेको पार्टीले जनाएको छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा हिजो काठमाण्डु आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। यस्तै नेपालका प्रधान सेनापति र भारतका प्रधान सेनापति बीच जंगी अड्डामा आज नै द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। नेपाल भारत बीच सन् 1950 एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा रहिआएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले इण्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपदका पीड़ा र दुःखलाई बुझेको बताउँदै उहाँले सामाजिक सञ्जाल मार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इण्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा हिजो बिर्ता मोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ़न आग्रह गर्नुभयो। नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका विक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पाइक पर्ने ग्यास विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन समेत दिएको छ। संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै महिला मन्त्री वादीले नै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक आज 1:15 बजे बस्दैछ। आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारले सञ्चालनमा ल्याएको कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षीय पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 बाली वस्तुमा 3 सुपर जोन तथा 38 जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो।
जति विनियोजन भएको थियो त्यसको चाहिँ 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले विभिन्न यान्त्रीकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको छ।
कृषिमा आधारित जोन तथा सुपरजोन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसाय अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22,000 किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नुपर्नेमा किसानले जोड़ दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गरिन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको मानिन्छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। आज काठमाडौँको नाग पोखरी र तौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष रूपमा पूजा आजा गरी नागको सम्मानका साथै गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढ़ाउने गरिन्छ। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडीमा इलाका प्रशासन कार्यालय पुर्चौड़ी र इलाका प्रशासन कार्यालय मेलौली गरी दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी, नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनुपर्ने बाध्यता हटेको छ। प्रमुख जिल्लाधिकारी डाक्टर डीजन भट्टराई:
सहज र नजिकबाट सेवा प्रवाह स्वागत राज्यको नीति अनुरूप नै बैतर जिल्लामा इलाका प्रशासन कार्यालय मेलौरी र इलाका प्रशासन कार्यालय पुर्चौडी दुईटा इलाका रहेका छन् जहाँबाट नागरिकता नागरिकताको प्रतिलिपि राष्ट्रिय परिचय पत्र साथसाथै बजार अनुगमनका कामहरू शान्ति सुरक्षा पनि त्यहाँबाट नागरिकहरूले प्रभावकारी सेवा नै लिइरहनु भएको छ नजिकबाट सेवा लिनु भएको छ।
विगतमा कर्मचारी अभाव प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य शुरू भएपछि सेवाग्राहीले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ इलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख उत्तम कटवाल।
नगरपालिका र जिल्ला सैनी पालिका पुर्चौरी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौँ। उत्तम पुर्चौरी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ कार्यालय प्रमुख महेश भट्ट।
सोराड बेल्टको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिका तिनटै पालिका भयो 21 वटा। यसले हालसम्म 1020 वटा नयाँ नागरिकता जारी गरेको 310 वटा प्रतिविधि वितरण गरिएको छ 50 वटा नागरिक गुनासो सम्बोधन र 4 वटा बजार अनुगमन सम्पन्न भएको छ।
पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पूरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
समाचार रेडियो नेपालबाट सुन्दैनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको फ्लोरेन्समा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नागेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इण्डोनेसियाको करिब 29 करोड़ जनसंख्या लगभग 17,000 टापुमा बसोबास गर्ने गरेको छ। यो प्यासिफिक रिंग अफ फायरमा पर्ने भएकाले विश्वकै सबैभन्दा बढ़ी भूकम्प आउने देशमध्ये एक हो। जापानको पूर्वी क्षेत्रमा भीषण वर्षा, बाढ़ी र पहिरोका कारण 9 जनाको मृत्यु भएको छ। विपदबाट लाखौं मानिसको जनजीवन अस्तव्यस्त बनेको संचार माध्यमहरूले उल्लेख गरेका छन्। मृतक मध्ये केही व्यक्ति सड़कमा थिए भने केही डुबेका कारभित्र मृत अवस्थामा फेला परेका थिए। बाढ़ीबाट राजधानी टोकियो नजिकै रहेको चिबा प्रिफेक्चर सबैभन्दा बढ़ी प्रभावित भएको छ। त्यहाँ 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा रेकर्ड भएको बताइएको छ। भीषण वर्षाका कारण यातायात सेवा ठप्प हुँदा टोकिएको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा करिब 7,000 यात्रु रातभर अलपत्र परेका छन्। हंगेरीमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको बताएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका विभिन्न 20 वटा वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% बिन्दुबाट घटेर 4.136% झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% बिन्दुबाट घटेर 3.081% बिन्दुमा झरेको छ। भदौ महिनाका लागि कुल 5 वटा ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कूटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। श्रीप्रति यात्रीद्वारा काठमाडौँको बुढा नीलकण्ठ स्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कूटर यात्री P2 बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो विचार व्यक्त गर्नुभएको हो। नेपालले आफै डिजाइन गरेर द्विपाङ्ग्री विद्युतीय सवारी साधन निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले त्यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिनुभयो। नेपालमा बनेको स्कूटरले विश्व बजारमा चलिरहेका ब्राण्डहरूलाई जित सक्नुपर्छ भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीले खोजी चढ़ेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा श्रीप्रति ट्रेडिङका प्रमुख कार्यकारी अधिकारी राजन बाबु श्रेष्ठले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कूटरका पार्ट पूर्जा बनाउने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनुभयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकार सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियलद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सृजना हुने उल्लेख गर्नुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
किङ्स टी टेन इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 गतेदेखि 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनौट भएका टोली राउण्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको गिभिङ अप इज नट इन माई ब्लड सर, इट्स नट इन दि ब्लड रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना विष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्षे तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान शुरू गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्षे तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षे तालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बंगलादेशले घरेलु टोली अस्ट्रेलिया विरूद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जित निकालेको छ। बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बंगलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरूद्ध जित निकालेको थियो। यो जितसँगै बंगलादेशले 2 टेस्टको श्रृंखलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बंगलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बंगलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रीनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बंगलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो।
रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका समेत 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:45 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोमा चारजनाको मृत्यु, नौजना घाइते। वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित। भारतका प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी प्रदान गर्नुहुने। आजदेखि सम्बन्धित विक्रेताबाट ग्यास खरिद गर्न नेपाल आयल निगमको आग्रह। नाग पञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरिँदै सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै र इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाग्यो। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।